مومنین، یہ سورہ کہف کا سلسلہ جاری و ساری ہے، جو آیت پڑھنے کا شرف حاصل کرا، یہ 83 آیت ہے، 83 آیت۔ یہ لوگ آپ سے ذوالقرنین کے بارے میں دریافت کرتے ہیں، آپ فرما دیجئے کہ میں اس کا کچھ حال تم کو سنا دیتا ہوں۔ کیونکہ جو سوالات کیے گئے تھے سرکار سے، اس میں ایک سوال اس کا بھی تھا ذوالقرنین کا، کہ لوگ آگے پوچھے ذوالقرنین کون ہے، جیسے کہ اصحاب کہف کا سوال کرا تھا، پھر یہ ذوالقرنین کا بھی سوال کیا گیا تھا۔ تو پوچھا تھا انہوں نے، یہ آپ سے دریافت کرتے ہیں، وہ یس الون کا ان دل قرنین، تو کہا کہ کون تھا ذوالقرنین، کیا قصہ ہے اس کا۔ اس میں بہت زیادہ کنٹروورسی ہے، بہت الگ الگ روایتیں، میزان نے بہت ڈیٹیل میں بتایا کیوں کہتے تھے ذوالقرنین، کہاں کا تھا ذوالقرنین۔ بہت سی روایت میں یہ ہے کہ اس کو ذوالقرنین اس لیے کہتے تھے کہ وہ پورا پشچم، اس کے پاس دونوں کی تھی حکومت، پورب کی ترقی بھی تھی اور پشچم کی ترقی بھی تھی، حکومت تھی، اس لیے اس کو ذوالقرنین کہتے ہیں۔ بعض کا کہنا ہے کہ وہ دو چوٹیاں باندھا کرتا تھا، تو جو دو چوٹیاں باہر آتی تھیں سر سے، تو اس کو ذوالقرنین کہا گیا۔ مولا متقیان سے پوچھا گیا کہ ذوالقرنین کون ہے، تو مولا نے فرمایا کہ وہ ایک خدا کا بندہ تھا جس کو خدا نے محبت کری، اور اس نے خدا سے محبت کری، اور اس نے خدا کی مدد کری تو خدا نے اس کی مدد کری، اور اس کو ذوالقرنین اس لیے کہا گیا تھا کہ اس نے لوگوں کو اللہ کی طرف دعوت دی تھی، اور چونکہ اس نے اللہ کی طرف دعوت دی تھی، اس کو دو بار سر میں زخم لوگوں نے ڈالے، جب اس کو دو بار سر میں زخم ڈالے تو اس کو ذوالقرنین کہا گیا۔ پھر اس کے بعد فرمانے کے بعد مولا نے یہ کہا کہ اسی طریقے کا ایک شخص تم میں بھی موجود ہے، تو مطلب خود کی طرف انہوں نے اشارہ کری، کیونکہ مولا کو ایک بار عمر بن عبد نے چوٹ پہنچائی تھی، اور دوسری بار ملعون عبد الرحمن ابن ملجام نے چوٹ پہنچائی تھی، تو مولا نے کہا تم ان میں سے ایک شخص تم میں بھی موجود ہے۔ ذوالقرنین اور حضرت سلیمان دو شخص تھے جن کو اللہ نے دنیا کی حکومت دی تھی، یہ اللہ سے بہت محبت کرتا تھا، جسے مولانا فرمایا اللہ بھی اس سے بہت محبت کرتا تھا، تو اس نے جو اپنی جتنے بھی مہم چلائی اللہ کے لیے چلائی، پورب گیا، پشچم گیا، نارتھ گیا، ظلم کو مٹانے، شرک کو مٹانے اس نے یہ کام کرا تھا۔ نہ مکہ نہ لغ فل عربی وہ آتا ہے نہ ہو من کل شعین سببا، ہم نے اسے زمین میں اقتدار دیا تھا اور اس کو ہر قسم کے اسباب اور وسائل سے نوازا تھا، اللہ نے اس کو گریٹ پاور دیا تھا، اس کو ہر طریقے کا پاور دیا تھا، جسمانی پاور تھا، دماغی طاقت تھی، انٹیلیجنٹ تھا وہ، اور اس کو اس کے پاس بہت بڑی فوج تھی، اللہ تعالیٰ نے اس کو ہر چیزیں دی تھیں کیونکہ اس نے اللہ کے لیے کام کرا تھا، تو اس کو ہر چیز اللہ نے دے دی تھی۔ وہ آتا ہے نا من کل شعین سببا، ہر طرح کے وسائل سے اس کو نوازا تھا، حتیٰ اذا بلغ مغرب الشمس وجدھا تغرب فی عین حمیئۃ ووجد عندھا قوما قلنا یا ذا القرنین اما ان تعذب و اما ان تتخذ فیہم حسنا، یہاں تک کہ جب وہ غروب آفتاب کی حد تک پہنچ گیا تو کیا دیکھا کہ وہ لوگ ایک سیاہ پانی کے چشمے میں، دیکھا کہ وہ ایک سیاہ پانی کے چشمے میں ڈوب رہا ہے، اور اس کے پاس اس نے ایک قوم کو پایا، ہم نے کہا اے ذوالقرنین ہم نے تمہیں مختار بنایا ہے، تم انہیں سزا دو یا ان کے ساتھ حسن سلوک کرو۔ کیا مطلب ہے، کیا ہوا، اب وہ فوج لے کے چلا، تو پچھم کی طرف گیا، وہاں تک گیا کہ اس نے سورج کو ایک کالے چشمے میں ڈوبتا ہوا دیکھا، جب وہ کالے چشمے میں ڈوبتا ہوا دیکھا تو جب وہاں پہ جو وہاں قوم جو اس نے دیکھی، اس قوم کے بارے میں اللہ نے کہا کہ یا تو تم ان کو سخت عذاب دو یا ان کے ساتھ اچھا سلوک کرو، इसका मतलब हुआ इसका, तो इसकी तफसीर में डिटेल है इसकी कि वो कौन सी जगह थी कि जहाँ पर सूरज काले चश्मे में काले पानी में डूब रहा था। सूरज कैसे डूबेगा पानी में? सूरज तो नहीं डूबता ना पानी में। तो मेडिटेरेनियन सी जो है ना अगर आप चले यूं करके पश्चिम की तरफ उस जमाने में, तो मेडिटेरेनियन सी पे जाके आप रुक जाते थे तो वहां पर का थोड़ा पानी काला काला था, मडी पानी था, तो ऐसा मालूम होता था कि अब उसके उधर तो कुछ लैंड नहीं था, तो ऐसा मालूम होता सूरज डूब रहा है वहां। या कहा कि या तो कहो कि वो काला चश्मा था या ये कहो कि गर्म चश्मा था। दो चीजें इख्तलाफ है कि काला चश्मा था वो पानी का या गर्म चश्मा था। तो कहा गया नहीं, वो मेडिटेरेनियन सी थोड़ा अफ्रीका की तरफ भी जाता है, इक्वेटर की तरफ, तो वहां पानी गर्म होता है, तो वो वहां तक पहुंचा था। दरअसल वो वहां तक पहुंच गया था फौज लेके, अल्लाह सुब्हान अल्लाह बता रहा है। तो वहां ऐसी कौम देखी जो के मुशरिकीन थे, क्योंकि ये चला था अल्लाह की तौहीद के लिए, तो वहां उसने मुशरिकीन को देखा। तो क्या ये करता था हमला मुशरिकीन को, क्या करता था, या तो उनको पकड़ लेता था या उनको कत्ल कर देता था, या फिर इस्लाम ले आते थे वो, तो उनके साथ अच्छा सलूक करता था। तो इसी का अल्लाह जिक्र बता रहा है कि अब या तो तुमको इनको सख्त अजाब दो, अल्लाह कहता मतलब अगर मुशरिकीन ही रहे तो उनको अजाब दो, या फिर अगर ईमान ले आ तो अच्छा सलूक करो। काला अम्मा मन जलम फसफा नुअद्दिबहु थुम्मा यूरदु इला रब ही फ़ैद्दब हूँ अदाबन नुकरा। ज़ुल्क़र्नैन ने कहा जिसने जुल्म किया है हम अन करीब उसे सजा देंगे, फिर वो अपने परवरदिगार की तरफ पलटाया जाएगा और वो उससे बदतरीन सजा देगा। क्या कहा ज़ुल्क़र्नैन ने? अब ये ज़ुल्क़र्नैन से बात कैसे हो रही है, सवाल होता ना, ज़ुल्क़र्नैन से बात कैसे हो रही है? तो दो चीज़ है कि अल्लाह ताला नबियों के जरिए बात करता, तो इसके साथ इसकी फौज में नबी भी थे, मतलब कहा जाता है कि हजरत खजर के साथ फौज में, तो या तो अल्लाह ने खजर के जरिए बात करी है, या दूसरा ये भी बहस है कि जरूरी नहीं है कि अल्लाह सिर्फ नबियों पे इलाम करता, जैसे मूसा की माँ पे इलाम किया था अल्लाह ने, मोमिन के दिल पे भी इलाम करता हो, तो ये भी बहस है। तो क्या कहा ज़ुल्क़र्नैन ने? कहा जिसने जुल्म किया है हम उसको अनकरीब सजा देंगे, वो फिर अल्लाह की तरफ लौटाएगा तो अल्लाह भी सजा देगा। तो जुल्म क्या होता है? जुल्म की तीन चार किस्में हैं। एक जुल्म तो यह कि आप अल्लाह पे ईमान ही नहीं ला रहे, दूसरा ये है कि अल्लाह पे ईमान तो लिया लेकिन आप पॉलिथिस्ट हो गए, मुशरिकीन हो गए, आप अल्लाह को मान रहे हो दूसरे खुदों मान रहे। तीसरा जुल्म क्या है? तीसरा जुल्म यह है कि आप ईमान तो लिया लेकिन आपके गुनाह बहुत ज़्यादा हैं, आप गुनाह में डूबे हुए। तो कहा अल्लाह, तो इसने कहा अगर तुमने जुल्म किया तो मैं तुम्हें सजा दूंगा और फिर अल्लाह भी तुम्हें सजा देगा। वो अम्मा मन आमन अमिलो सालहन फलहू जजा अनिल हुसना वसनकूलू लहू मिन अमरीना युसरा। लेकिन जो ईमान लाया और साले अमल बजा लाया तो उसके लिए बेहतरीन जजा होगी और हम अपने मामलात में उससे नरमी से गुफ्तगु करेंगे। फिर क्या कहा? जो मोमिन हो गया, ईमान लाया अल्लाह पे, तो कहा उसके लिए जजा बहुत खूबसूरत है और उसके मामले में आसानी होगी, नरमी होगी, जो भी वो जारी करेगा हुक्म तो आसान हुक्म होंगे। कि जैसे ना कि दीन में कोई ज़बरदस्ती नहीं है, दीन इतना भारी भी नहीं होता, दीन इतना अल्लाह ने इस्लाम इतना भारी नहीं बना कि आप उसको पाल नहीं सकते हो। भाई फिक्का रूल ये है कि इस्लाम जो अल्लाह ने बनाया ना हमारी नफ्स की ताकत के हिसाब से बनाया है। कोई भी चीज़ है, नमाज या रोज़ा, ऐसे नहीं कि आप बिल्कुल चूरा चूरा हो जाए, अल्लाह आसान रखा है उसने, मुश्किल नहीं रखा है। तो वही बात इसने भी कही कि मैं उसके लिए आसानी करूंगा। अब आप देखें फिक्र के अंदर कितना आसान कर, आप बीमार हैं तो आप नमाज लेटे लेटे पढ़ रहे। लोग जबरन कहते हैं इस्लाम इतना मुश्किल है, अरे भाई आप देखो हर सिचुएशन की लाना आसानी दी हुई है। तो इसी तरह उसने कहा था कि आसानी रहेगी। तो आगे की जब उसने फिर एक उसने दूसरी और मुहिम शुरू करी, तुम अतबाउ सबाबा हत्ता इदा बलगा मतला शम्स वजदा ततलाउ अला कौमिन लम नजल नज अलहम मिन दूनी ही सितरा। फिर वो एक और मुहिम के पीछे रवाना हुआ, यहाँ तक कि जब वो तुलुए आफ्ताब की जगह पर पहुँचा तो क्या देखा कि सूरज एक ऐसी कौम पर तुलु हो रहा है कि जिसके रोकने के लिए आड़ नहीं बनाई गई है। फिर एक मुहिम के लिए निकला, वो ईस्ट की तरफ थी। तो ऐसी कौम की तरफ पहुँचा कि सूरज को रोकने के लिए कुछ आड़ नहीं थी। क्या मतलब है इसका? तो पहले तो गया था पश्चिम में, वो देख लिया आपने वो मेडिटेरेनियन तक गया था, अभी पूरब की तरफ गया है। अब पूरब कोई भी हो सकता है, मंगोलिया हो, चाइना हो। तो वो ऐसी कौन का तरफ पहुंचा कि सूरज को रोकने के लिए कोई आड़ नहीं बनी हुई थी। तो इमाम सादिक अलैहि सलाम ने फरमाया इससे क्या मुराद है कि कोई आड़ नहीं थी। वो लोग बड़े बैकवर्ड लोग थे, मकान बनाना भी नहीं जानते थे, वो धूप आती थी तो छुप जाते थे कहीं, वो कपड़े सीना भी जानते थे, तो वो बरहना रहते थे, बहुत उनकी सिविलाइजेशन बहुत लिमिटेड थी। तो वो वहाँ तक पहुँचा कि वो दीन हक लेकर हर जगह गया था। वो कजाली का वक़्त अहतना बीमा लदे ही खुबरा, ये उनका हाल था और उसके पास जो कुछ था उसकी तफसील हमारे अहाते में अहाते इल्म में थी। तो कहा कि जो भी ज़ुल्क़र्नैन के पास था हमको सब मालूम था, क्योंकि अल्लाह ने तो उसको सब चीज़ें दी थी, वो अल्लाह की तरफ से तो निकला था। देखिए आप अल्लाह के लिए काम करें तो अल्लाह भी मदद करता है ना। देखिए ये ज़ुल्क़र्नैन का तो एक ही मिसाल है। अब आप देख लें अभी जो जितने इस्लामी रिवॉल्यूशन हुए सब में अल्लाह मदद कर रहा है। कहा गया अगर आप अपनी कम्युनिटी में आप अल्लाह के लिए काम करेंगे अल्लाह आपकी मदद करेगा। और आप सोचते हैं कि ये आपको जो मिले वसाइल ये आपको मिले अल्लाह ने दिए, उसको हमारे वसाइल जो मिलते हैं हमको जैसे ज़ुल्क़र्नैन के जिसका गया सारे वसाइल का इल्म खुदा को होता, खुदा ही नहीं दिए थे उसको, हमको भी अल्लाह वसाइल देगा तो अल्लाह को सारे इल्म जो भी हालात होते हैं। तुम अदबू सबबा, फिर वो किसी और मुहिम के लिए रवाना हो गया, फिर एक और मुहिम के लिए रवाना हो गया। तीन मुहिमें करी है ज़ुल्क़र्नैन ने। हत्ता इदा बलग बैन सद्दैन वजद मिन दूनिहा क़ौमन ला यकादूनहु यफ़क़हून क़ौला, यहाँ तक कि जब वो दो पहाड़ों के दरमियान में पहुँचा तो उनके दरमियान में उसने एक कौम को पाया जो कोई बात न समझ पाती थी। अब क्या करा उसने कि वो गया नॉर्थ में, तफसीर में ये नॉर्थ में गया, तो वो दो पहाड़ों के बीच में पहुँचा, तो वहाँ उसने ऐसी एक कौम को देखा कि जो कोई बात समझ नहीं पा रही थी। तो क्या मतलब है बात समझ में नहीं आ रही थी उसको, इसका मतलब है कि उनकी सिविलाइजेशन बहुत लिमिटेड थी, उनको ना लैंग्वेज भी डेवलप नहीं हुई थी, उनकी जबान भी बोल नहीं पाते थे, वो इशारों में कुछ बात होती थी क्योंकि वो लोग इतने बैकवर्ड थे। अब ये ना ज़ुल्क़र्नैन के लिए बहसें बहुत हैं कि ज़ुल्क़र्नैन कौन था, कहाँ का था, क्या था, बहुत अलग अलग डिटेल दिए। क्या ये जो सिकंदर था ये ज़ुल्क़र्नैन था क्या, या ये के यमन में एक बादशाह हुआ था उसके बारे में कहा था कि वो ज़ुल्क़र्नैन था क्या, क्या ये है कि क्या मतलब हज़रत इब्राहिम के वक्त का आया था क्या ज़ुल्क़र्नैन, कब आया था ये। तो तफ़सीर नमूना ने जो कहा है कि ज़ुल्क़र्नैन कौन था, वो मीज़ान ने भी इसी तरफ करा इशारा, वो था सारस ज़ुल्क़र्नैन था। उनका कहना ये सारस एक खुदा पर ईमान रखता था और उसका स्टैचू ईरान में निकला तो देखा उसके जो स्टैचू में उसके ताज पे का जो ताज था ना उस पर दो सींग निकले हुए थे, तो मतलब ज़ुल्क़र्नैन की तरह दो सींग निकले हुए थे। तो वो भी पूरब भी गया था, पश्चिम भी गया था, नॉर्थ भी गया था। तो जो कहा जाता कि वो जो दो पहाड़ थे वो कौन से पहाड़ थे, जब वो नॉर्थ में जो पहाड़ों में पहुँचा वो कौन से पहाड़ थे, तो कहा जाता है कि वो काकेशस माउंटेन थे। वहाँ पर एक काकेशस माउंटेन में कैस्पियन सी और ब्लैक सी के बीच में एक वो है पास, उसको कहते हैं दारियल पास, मतलब कि दो बड़े पहाड़ों के बीच में रास्ता निकलता है ना उसको पास बोलते हैं ना, दारियल पास। तो कहा कि वहाँ पर वो टिबलीसी जो शहर है ना जिसका नाम अभी भी नाम आता है टिबलीसी और व्लाडी के कैस, वो दो शहर हैं वहीं, वहाँ पर दारियल पास जिसको कहते हैं दर्रा बोलते हैं दर्रा, वो वहाँ पर उसने उसको बनाया था दीवार को, ये कहा जाता है कि उसको लेके चलते थे बादल यहाँ से वहाँ उड़ता था और उसको हर चीज़ की अल्लाह ने सहूलियत दी थी और हर चीज़ को उसके लिए रोशन कर दिया था अल्लाह ने। मौला फरमाते हैं तो उसके लिए दिन और रात एक जैसे होते थे, तो वो बहुत ताकतवर हो गया था दुनिया में। ये भी कहा जाता है कि खज़र उसके साथ थे, वो चाहता था कि उसको आब हयात मिल जाए तो वो अंधेरों की तरफ गया, तो कहा कि कौन से अंधेरों की तरफ गया है, कहा कि ईस्ट की तरफ गया था, अंधेरों से मुराद ईस्ट है। तो تو وہ بھی گیا تھا آب حیات پینے اور خضر بھی گئے تھے اس کے ساتھ, تو وہ تو پی نہیں پایا لیکن خضر پی بھی لیا اور نہا بھی لیے. اللہ کی جو مرضی, اللہ جس کو چاہے کہ کر دے, تو اللہ جس کو جو چاہتا دے دیتا, اس کو بھی دیا خضر کو بھی دیا, جس کی جو حیثیت ہوتی ہے اللہ اس کے ساتھ اس کو دے دیتا, اس کو حکومت ملی اور خضر کو اتنی لمبی عمر ملی کہ انشاءاللہ مولا کے ساتھ وہ آئیں گے. دیکھیں آپ کے ذوالقرنین بڑا زبردست بادشاہ تھا اور اللہ تعالیٰ نے اس کو ہر چیز دی تھی اور اس کے لیے اتنی شان کے سامان مہیا کرے تھے اللہ نے, اتنی شان کے سامان کہ جہاں گیا اس نے اس کو فتح مل گئی, اس کو ہر جگہ فتح ملی, اللہ نے اس کو فتح دی اور ذکر بھی کرا اس کا کہ ایسٹ بھی جیت لیا, ویسٹ بھی جیت لیا, نارتھ بھی جیت لیا اور خضر ان کے ساتھ تھے. دیکھیں آپ خضر ان کے ساتھ تھے, علم کے ساتھ, اور اب خضر بیٹھے ہیں امام اعظم کے انتظار میں, امام اعظم کے انتظار میں بیٹھے ہیں خضر. کتنی بڑی ہستی ہیں خضر علیہ السلام. تو یہ تو ذوالقرنین کا مقام ہے جس کو اللہ نے بڑی شان سے بتایا ہے کہ اس نے سفر کرے تھے, وہ اتنے عظیم سفر تھے کہ ہر چیز کو اللہ نے تابع کر دیا تھا. ایک سفر امام حسین کا تھا, بالکل برعکس, مولا بالکل مظلوم تھے, مولا بالکل مظلوم تھے. جب چلے تھے تو اتنا بڑا قافلہ تھا, ہزاروں لوگ ساتھ تھے, اتنا بڑا قافلہ تھا, ہزاروں لوگ ساتھ تھے, ہوتے ہوتے چند بہت تر اصحاب رہ گئے مولا کے ساتھ, چھوٹے بچے اور عورتیں. یہ مولا کا سفر تھا, یہ مولا کا امام حسین کا سفر تھا. امام حسین کا جو سفر تھا, جو اس کی حکمت تھی الگ ہے, ذوالقرنین کے سفر کی حکمت الگ تھی. ذوالقرنین جو سفر کرا وہ تھوڑے دن کی فتح تھی, چند دنوں کی فتح تھی کہ اس نے دنیا فتح کر لی اور توحید پہ لے آیا, لیکن تھوڑے سالوں بعد کیا ہوا کہ وہ واپس لوگ توحید چھوڑ دیے. لیکن مولا حسین نے جو سفر کر کے اپنی قربانیاں دی اور جو قربانیاں دے کے جو اپنی شہادتیں پیش کری, اس کے اثرات یہ ہوئے کہ مولا حسین نے ایک چنگاری چھوڑ دی شیعوں کے بیچ میں, مومنین کے بیچ میں, کہ دیکھو میں نے شہادت دے دی ہے, اب جس طرح میں نے شہادت دے دی ہے اب تم اسی رستے پہ چلنا, تو تم اس رستے پہ چلو گے تو جب میرا بیٹا مہدی آئے گا نا تو تم ایک عظیم فتح حاصل کرو گے, میں نے تمہیں درس دے دیا ہے. اور اسی درس کے لیے خضر بیٹھے ہوئے کہ آئے گا مہدی, اور آئے گا مہدی جو حسین نے سفر کرا تھا غربت کا, اس سفر کو وہ ایک عظیم عظیم فتح میں بدل دے گا. انا للہ و انا الیہ راجعون.